समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, अन्तत प्रतिनिधि सभाले नयाँ सभामुख पाएको छ। सशस्त्र संघर्षको पृष्ठभूमिबाट देशको संवैधानिक निकाय सार्वभौम संसदको गरिमामय पदमा पुग्नुभएका नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई हाम्रो पनि सफल कार्यकालको शुभकामना छ। यता सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक आजदेखि शुरू हुँदैछ। पार्टी एकतापछि कतिपय विषयमा आन्तरिक रूपमै फरक फरक विचारमा विभाजित भएका नेताहरूको भावनालाई सम्बोधन गर्दै पार्टीलाई ऐक्यबद्ध बनाउने सिलसिलामा आज बस्ने बैठकका प्राथमिकता र पार्टीको भावी कार्यदिशाका सम्बन्धमा पनि हामी आजको अन्तर्संवादमा चर्चा गर्नेछौ। हामीसँग हुनुहुन्छ पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनाल। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। झलनाथ खनालजी, स्वागत छ यहाँलाई रेडियो नेपालको अन्तर्संवादमा। अब मूलत हामी यो बिहानीमा यो छोटो समयमा केही पार्टीगत र केही राष्ट्रिय सवालहरूमा रहेर चाहिँ संवाद गर्नेछौ। आजदेखि शुरू हुने यहाँहरूको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने कार्यसूची सार्वजनिक भएको छ। यसै गरी विधान संशोधन, संगठनात्मक प्रतिवेदन लगायतका विषयहरू पनि छन्। मूलत यो बैठकबाट हामी के अपेक्षा गरिरहेका छौं?
तपाईँलाई थाहै छ, हाम्रो पार्टी एउटा लामो समयपछिको जनताको प्रतीक्षा, कार्यकर्ताहरूको प्रतीक्षा आदिका बावजुद चाहिँ नि एकताबद्ध भयो। एकताबद्ध भएको पनि हामीले निकै लामो समय बितायौं, 2 वर्ष करिब पार गरेका छौं। पार्टी एकता भइसकेपछि पार्टीको एकता घोषणा त भयो, तर तलका कमिटीहरू चाहिँ विघटित अवस्थामा थिए। ती विघटित अवस्थामा भएका कमिटीहरूलाई र जनवर्गीय संगठनहरूलाई एकताबद्ध गर्ने एउटा प्रक्रिया थियो। त्यो प्रक्रिया अगाडि बढ्दै 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 यो 2 वर्षको बीचमा सबै एकीकरणका कामहरू आधारभूत रूपमा सम्पन्न भएका छन्। पार्टी एकीकृत भएको छ, जनवर्गीय संगठनहरू पनि एकीकृत भएका छन् र नेकपा एउटा नयाँ उचाइमा आइपुगेको छ। पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी दुवै पार्टीहरूको अस्तित्व अब विलीन भएको छ र हामी नेकपाका रूपमा नयाँ ढंगले वैचारिक रूपले, सैद्धान्तिक रूपले, राजनीतिक रूपले र संगठनात्मक रूपले हामी रूपान्तरित भएका छौं। यो रूपान्तरित भइसकेपछि हामीले केन्द्र कमिटिको बैठक सम्पन्न गर्न सकेका थिएनौं। धेरै लामो समयदेखि केन्द्र कमिटिको बैठकको अपेक्षा गरिएको थियो, माग भएको थियो। केन्द्र कमिटिका सदस्यहरू चाँडोभन्दा चाँडो केन्द्र कमिटिको बैठक होस् भन्ने अपेक्षा गरिरहनु भएको थियो। त्यो अपेक्षालाई समेत ध्यानमा राखेर अहिले चाहिँ नि केन्द्र कमिटिको यो दोस्रो बैठक आजबाट शुरू हुँदैछ। यो दोस्रो बैठक वास्तवमा एउटा अत्यन्त महत्वपूर्ण समयमा आयोजित भइरहेको छ र यसका कारणमा अत्यन्त दूरगामी महत्वका कार्यभारहरू रहेका छन्।
दूरगामी महत्व भन्नाले एकीकरण पछि बेला बखतमा भनौँ न हिजोका केही तुस अवशेषहरू भने जस्तो पूर्व माओवादी, पूर्व एमाले भन्ने खालका प्रतिक्रियाहरू पनि कतिपय राजनीतिक घटनाक्रमको सिलसिलामा आए। उदाहरणका लागि सभामुख चयन, उपसभामुखको राजीनामाका सन्दर्भमा पार्टीभित्र पनि एउटा वैचारिक विभाजन भनौँ न, त्यसलाई त्यति ठूलो इस्यु त होइन, तर पनि एउटा जीवन्त पार्टीमा विभिन्न इस्युजहरूमा पक्ष विपक्षमा सदस्यहरू विभाजित हुनु कम्युनिष्ट पार्टीको इतिहासमा यसलाई कसरी लिने, यसलाई सामान्य प्रक्रिया नै हो भनेर भन्न सकिएला यसलाई?
यी दुईटा पार्टीहरू जो मिलेर अहिले नेकपा निर्माण भएको छ, तपाईँलाई थाहै छ नेपालको कम्युनिष्ट आन्दोलन 20को दशकमा आएर विभाजित भयो। पहिलो दशकमा यसको निर्माण भयो, दोस्रो दशकमा यो विकास गरेर अगाडि बढ्यो, तर तेस्रो दशक अर्थात 20को दशकमा आएपछि यसमा फुट र विभाजनहरू देखा पर्यो। तेस्रो दशकबाट फेरि हामीले पुनर्गठनको प्रक्रिया थालनी गर्यौं। त्यो कामहरू अगाडि बढ्दै 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 आयो, तर सबै समूहहरू हामीले एकताबद्ध गर्न सकेका थिएनौं। 30को दशकमै 2टा समूहहरू विकसित भए, एउटा मार्क्सवादी लेनिनवादी समूह विकसित भयो, धारा विकसित भयो, र अर्को चाहिँ माओवादी धारा विकसित भयो। यो 2टा धाराहरू 30को दशकमा पनि प्रतिस्पर्धी थिए, 40को दशकमा पनि प्रतिस्पर्धी थिए, 50 को दशक में तो झनै तीव्र र तिक्त प्रतिस्पर्धी थिए र 60 को दशक लागेपछि यी दुईटा समूह बीच में एकता को प्रक्रिया शुरुआत भयो। 62-63 को जनक्रांति में यिनीहरू संयुक्त रूपले अगाडि बढेर क्रांति सम्पन्न गरे। त्यसपछि संविधान निर्माण गर्ने काममा यी दुईटै समूहहरू एकताबद्ध भएर कार्यगत एकता गरेर अगाडि बढे। एकताको प्रक्रिया अगाडि बढ्दै गयो। संविधान निर्माण गरिसकेपछि हामी जुन भावी नेपाल निर्माण गर्ने बाटोतर्फ अगाडि बढ्यौं, त्यो ठाउँमा आइसकेपछि हाम्रा वैचारिक, राजनीतिक, सैद्धान्तिक कार्यदिशाहरूमा एकरूपता कायम भयो र हामी 70 को दशक लागेपछि अब एकता हुनुको अर्को कुनै विकल्प नदेखेर हामी दुईटै समूहहरू एकताबद्ध भएका छौं। त्यसैले यो 4 दशक भन्दा लामो जुन पृष्ठभूमि हाम्रा बीचमा चाहिँ प्रतिस्पर्धाको रह्यो, त्यो प्रतिस्पर्धाको पृष्ठभूमिका लेगेसीहरू केही समयसम्म रहनु अनिवार्य थियो र ती चिजहरू कतिपय कुराहरूमा अभिव्यक्त पनि भए। तर पार्टी निरन्तर एकीकृत हुँदै गएको छ, घनिष्ठ हुँदै गएको छ, अब यो सुदृढ हुँदै गएको छ। त्यसको एउटा अभिव्यक्ति भर्खरै सम्पन्न भएको हाम्रो स्थायी समितिको बैठकमा देखा परेको थियो। त्यो बैठकमा जति पनि नेताहरूले आफ्ना विचारहरू राख्नुभयो, मैले त्यहाँ एमाले पनि देखिनँ र मैले माओवादी पनि देखिनँ, त्यहाँ नेकपा बोलिरहेको मैले देखेँ। त्यसै गरी अब यो केन्द्र कमिटिको बैठकमा पनि बैठकले हाम्रा बीचको जाने जो भावनात्मक एकीकरणको कुरा हो, त्यो भावनात्मक एकीकरणलाई अझ बढी गहिरो, अझ बढी सुदृढ र अझ बढी बलियो बनाउँछ भन्ने मलाई लाग्छ।
हजुर, जस्तो अब अहिले राष्ट्रको एउटा मूल संवादको एउटा मुद्दा भनौँ होइन, मिलेनियम च्यालेन्ज कर्पोरेशनको एमसीसीको विषयमा लिएर विभिन्न खेमामा मतहरू विभाजन भएका छन्। एकाथरी राष्ट्रवादको कुरा गर्छन्, अलिकति भावनात्मक अभिव्यक्तिहरू त्यसमा छन्, राष्ट्रवादका चाहिँ कुराहरू बढी प्रखर रूपमा चाहिँ प्रस्तुत भएका छन्। अर्कोतर्फ एउटा लामो सिलसिलाबाट राज्यले चाहिँ जिम्मेवार भएर अघि बढ़िरहेको यो परियोजना, जसरी उदाहरण दिइन्छ हिजोका राजनीतिक पद्धतिमा पनि नेपालले चाहिँ एउटा सन्तुलित वैदेशिक नीति अपनाएको थियो, विभिन्न देशहरूबाट सहयोग लिएर नै नेपाल आज चाहिँ एउटा लगभग आत्मनिर्भरताको बाटोमा अगाडि बढ़िरहेको छ। त्यसकारण यति ठूलो सहयोग लिँदाखेरि अदृश्य रूपमा चाहिँ त्यसको प्रभाव राजनीति लगायत अन्य क्षेत्रमा पर्न सक्छ भन्ने खालका एउटा विचार, र अर्को एउटा सत्तारूढ़ दल हुनुको दायित्व, कि यो हिजो सम्माननीय प्रधानमन्त्रीजीले पनि भन्नुभयो कि एमसीसी पास गर्नुपर्ने दायित्व यो संसदको काँधमा रहेको छ भनिएको छ। यी दुई परस्पर विरोधी अभिव्यक्तिहरूलाई कसरी नेकपाले चाहिँ समायोजन गरेर लिएर जाला आगामी दिनमा?
अब मिलेनियम कर्पोरेशन कम्प्याक्ट चाहिँ नै निकै लामो समयदेखि अगाडि सारेको प्रक्रिया हो, त्यसलाई हामीले धेरै समयदेखि सुन्दै आएका छौं। तर त्यो सहमति सम्झौता गर्ने सिलसिलामा जुन खालका शर्तबन्दीहरू छन् ती शर्तबन्दीहरूले एक खालको विवाद सिर्जना गरेको छ, र अमेरिकन नेताहरूले जुन ढंगले बोल्दै आएका छन् त्यो बोल्ने कुराले पनि विवाद सिर्जना गरेको छ। वास्तवमा एमसीसी र इन्डो पेसिफिक स्ट्राटेजी यो दुईटा एक आपसमा कति सम्बन्धित छन् कति सम्बन्धित छैनन् यसबारेमा जिज्ञासाहरू नेपाल भरिरहेका छन्। त्यही जिज्ञासाको सन्दर्भमा वास्तवमा एमसीसी भनेको इन्डो पेसिफिक स्ट्राटेजीकै अङ्ग हो भनेर केही अमेरिकी नेताहरूले भने, जबकि इन्डो पेसिफिक स्ट्राटेजी भनेको एउटा मिलिटरी अर्गनाइजेसन समेत हो। उनीहरूले आफै लिखितमै रूपमै बोलेका छन्, घोषणामै त्यो बोलेका छन्। यदि एमसीसी भनेको चाहिँ नै इन्डो पेसिफिक स्ट्राटेजीको अङ्ग हो भने त्यस्तो अङ्ग भएको कुरालाई हामीले चाहिँ नि सजिलो ढंगले मान्न गाह्रो हुन्छ, नेपालले मान्न अप्ठ्यारो हुन्छ। तर एमसीसी त्यसको अङ्ग होइन र त्यसमा राम्रा शर्तबन्दीका साथमा आउँछ भने द्विपक्षीय सहयोगलाई लिन नेपाललाई कुनै आपत्तिको कुरा हुने कुरो भएन। त्यसो हुनाले यसबारेमा बहसहरू छन्, हामीले स्थायी समितिमा पनि बहसहरू गर्यौं, त्यहाँ पनि दुईटा मतहरू प्रकट भएका थिए। ती मतहरूलाई आखिर सचिवालयले छलफल गरेर एउटा टुङ्गो गर्ने भनेर भनेको छ, त्यसपछि हामीले सचिवालयमा त्यो विषयलाई अझै टुङ्गो लगाउन सकेका छैनौँ, अर्थात् छलफल नै भएको छैन। र अब केन्द्रीय कमिटीमा पनि साथीहरूले आफ्ना कुराहरू राख्नुहुनेछ, ती राखेका कुराहरूलाई हामीले एक ढङ्गले व्यवस्थापन गर्नेछौँ र पार्टीले सबै कुरा ध्यानमा राखेर एउटा निष्कर्षमा पुग्नेछ।
यहाँले जुन एमसिसीका शर्तहरूको सम्बन्धमा व्यक्त भएका प्रतिक्रियाको संकेत गर्नुभयो, कतिपय शर्तहरूमा छिमेकी राष्ट्र भारतको सहयोग लिनुपर्ने भन्ने कुरा चाहिँ हाम्रो सार्वभौम सत्ताको सिद्धान्त बरखिलाफ छ भन्ने मत एकातिर छ भने भोलि एमसिसीले को सहयोगबाट निर्माण हुने ट्रान्समिसन लाइनहरू अन्तत भारत निर्यातका लागि चाहिँ उपयोगी हुन्छ, त्यसकारण तेस्रो मुलुकको यहाँ संलग्नता आवश्यकता छ भनिन्छ। अर्को कुरा, कतिपय कानूनहरू चाहिँ अन्तर्राष्ट्रिय कानून आकर्षित गर्ने भनिएका सवाललाई अमेरिकी कानून आकर्षित हुने भन्ने किसिमले पनि परिभाषित गरेर विभिन्न किसिमबाट व्याख्या गरिएका छन्। यी व्याख्या र अपव्याख्याका श्रृंखलाहरूलाई कसरी प्रष्ट पार्नुहुन्छ?
ती कुराहरूको सन्दर्भमा हामीले अमेरिकनहरूसँग नै छलफल गर्नुपर्ने हुन्छ। नेपालमा सवाल उठ्यो, नेपालमा विभिन्न क्रिया र प्रतिक्रियाहरू जन्मे, नेताहरूले विभिन्न प्रतिक्रियाहरू देखाए, त्यसले गर्दाखेरि अमेरिकी राजदूतावासले एउटा 10 बुँदे स्पष्टीकरण केही समय अगाडि प्रकाशित गर्न बाध्य भयो। त्यसरी नै सरकारले औपचारिक रूपले उनीहरूसँग वार्ता गरेर यी समस्याहरूलाई समाधान गर्न चाह्यो भने समाधान गर्न नसकिने कुरा भन्ने मलाई लाग्दैन, समाधान गर्न सकिन्छ। कति कुराहरूमा स्पष्ट भएर मात्रै हामीले अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ।
आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर सम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग। केही पार्टीगत र केही राष्ट्रिय सवालहरूमा केन्द्रित रहेर यो सम्वादलाई हामी अघि बढ़ाइरहेका छौं। झलनाथ खनालजी, जस्तो एउटा पार्टी सत्तारूढ़ हुनु र एउटा पार्टी चाहिँ सत्ता बाहिर रहनुमा पक्कै पनि जिम्मेवारीका हिसाबले धेरै कुराहरू फरक पर्छ, अभिव्यक्तिका हिसाबले पनि धेरै फरक पर्छ। सरकार एउटा पार्टीको मात्रै नभएर आम नेपालीको सरकार हो भन्ने मान्यता स्थापित हुनुपर्छ भन्ने एउटा प्रबल मत आम जनमानसमा छ। यस्तो लाग्दैन कि कतै पार्टी केवल माने अहिलेको सत्तारूढ़ दल भनौं केवल आफ्ना पार्टी आफ्ना क्याडेटहरूलाई मात्रै हेरिरहेको छ, विपक्षी मत विपक्षीमा रहने दलहरूका कुरा सुनिरहेको छैन कि विभिन्न खालका विधेयकहरूले चाहिँ यो आशंका जन्माएको छ, सूचना प्रविधि विधेयकले चाहिँ अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने हो कि भन्ने विषयमा पनि अहिले नेपाली समाजमा बहस चलिरहेको छ नि। यसमा पार्टीका तर्फबाट यहाँको धारणा के छ, यसलाई यो विषयलाई हामी कसरी निरूपण गरेर लिएर जान्छौं?
होइन, अहिले नेकपाको सरकार छ, हामी केन्द्रमा पनि सरकारमा छौं, अनि प्रदेशहरूमा पनि सरकारमा छौं, स्थानीय तहमा पनि सरकारमा छौं, स्थानीय तहमै पनि हामी 60% जितेका छौँ। त्यसो हुनाले सिङ्गो देशलाई अगुवाई गर्ने, मार्गदर्शन गर्ने, विकास र निर्माणको दिशातर्फ अगाडि बढाउने, मुलुकलाई रूपान्तरण गर्ने, मुलुकको राष्ट्रियता, मुलुकको स्वाधीनता, मुलुकको स्वतन्त्रता, सार्वसत्तालाई सुदृढ गर्ने र समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने ठूलो दायित्व अहिले नेकपाको काँधमा छ। हामीले सिङ्गो राष्ट्रलाई प्रतिनिधित्व गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ र हामी त्यही दिशातर्फ अगाडि बढ्ने प्रयत्न गरिरहेका छौँ। र त्यसै सिलसिलामा अब थुप्रै ऐनहरू निर्माण गर्नुपर्ने आवश्यकता पनि छ। यो सरकारको काँधमा संविधानलाई कार्यान्वयन गर्ने एउटा ठूलो ऐतिहासिक कार्यभार पनि थियो। संविधान नयाँ बनेको संविधान हो यो, यसलाई कार्यान्वयन गर्दै हामी अगाडि बढ्दैछौँ। संविधानलाई कार्यान्वयन गर्ने सिलसिलामा धेरै ऐन कानूनहरू 300-400 ऐन कानूनहरू बनाउनु पर्ने आवश्यकता थियो। ती ऐन कानूनहरू अहिले बन्दै गइरहेका छन् र ती ऐन कानूनहरू मध्ये अनेकन मौलिक हकसँग सम्बन्धित 16 कानूनहरू चाहिँ हामीले बनायौँ, ती बनाउने प्रक्रियाबाट हामीले अगाडि बढेका छौँ। त्यसै गरी केही विधेयकहरूमा विवादहरू पनि देखा परेका छन्, त्यसमध्ये सूचना प्रविधि विधेयक पनि एउटा हो, त्यसमा केही विवादका विषयहरू छन्। ती विवादका विषयहरू हामीले छलफल गर्यौँ, हामीले संसदभित्रै सदनमा पनि छलफल गर्यौँ, समितिमा पनि छलफल गर्यौँ। व्यापक छलफल गरेपछि त्यो विधेयक पहिला जस्तो रूपमा ओरिजिनल्ली प्रस्तुत भएको थियो त्यसमा थुप्रो सुझावहरू ल्यायो, समितिका सदस्यहरूले पनि सुझावहरू ल्याउनुभयो। ती कुराहरूलाई लिएर हामीले व्यापक छलफल गरेर त्यसलाई सुधारको प्रक्रियामा अगाडि बढाएका छौँ। अझै पनि हामी त्यसलाई सहमतिपूर्ण बनाउन कोसिस गर्दैछौँ। तर के कुरा ध्यानमा राख्नुपर्छ भने अबको युग भनेको सूचना प्रविधिको युग हो। सूचना प्रविधिको युग, अब हामी डिजिटल युगतर्फ अगाडि बढ्दैछौँ। डिजिटल नेपाल गठन नै भइसकेको छ। अब हिजो जे जे कुरा एउटा सामान्य लिखत गर्नुपर्दा पनि हामी कलमले लेख्थ्यौँ, अब हामी डिजिटले लेख्छौँ। त्यसकारणले अब डिजिटल युगभित्र डिजिटल टाइपका चाहिँ नि विभिन्न किसिमका अपराधहरू हुन्छन्, साइबर अपराधहरू हुन्छन्। ती साइबर अपराधहरूलाई कसरी नियन्त्रण गर्ने र त्यसलाई कसरी नियमन गर्ने भन्ने कुराहरूमा हामीले ध्यान दिनुपर्ने हुन्छ। सूचना र प्रविधि विधेयकले यो कुरालाई ध्यान दिएको छ र त्यस्ता कतिपय अपराधहरूलाई नियमन गर्ने यो प्रक्रियालाई अगाडि बढाउन खोजेको छ। तर त्यसलाई कतिपयले अर्थ संविधानले दिएको वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भनेर अर्थ लगाउन खोजेका छन्। त्यस्तो होइन। यदि संविधानले अगाडि सारेको वाक स्वतन्त्रतालाई, प्रेस स्वतन्त्रतालाई कतै नियन्त्रण गर्न खोजेको छ भने त्यस्ता कुराहरू संशोधित हुन्छन्, हटाइन्छन्। तर नियमन गर्ने कुरालाई त अझ उन्नत र समुन्नत बनाएर लानुपर्ने आवश्यकता छ, नत्र भने अबको आधुनिक युगलाई सञ्चालन गर्न गाह्रो हुन्छ। यो संसारभरिको समस्या हो, नेपालको मात्र होइन, विश्वभरिको समस्या हो।
हजुर, जस्तो अर्को एउटा सार्वजनिक चासोको विषय भनौँ, मुलुकमा अझै पनि संस्थागत भ्रष्टाचार मौलाइरहेको छ, भ्रष्टाचार न्यून हुन सकेको छैन, केही मात्रामा सुधार भएको रिपोर्ट चाहिँ एमनेस्टी इन्टरनेसनल जस्ता संस्थाहरूले, ट्रान्सपेरेन्सी इन्टरनेसनल जस्ता संस्थाहरूले चाहिँ दिएका छन्। अब सरकारले कतिपय मुद्दाहरूलाई चाहिँ अलि ओझेलमै राख्ने, त्यसमा चाहिँ एउटा सक्रियता नदेखाउने खालका चाहिँ प्रतिक्रियाहरू चाहिँ जनमानसबाट विरोध स्वरूप पनि प्रकट भएका छन्। एउटा पार्टीको केन्द्रीय कमिटिको बैठकले आफ्नै दलको सरकारलाई केही निर्देश पनि गर्न सक्छ नि, होइन? यसबारेमा के अपेक्षा गर्न सकिन्छ? केन्द्रीय कमिटिमा सरकारको पर्फर्मेन्सको बारेमा र आम सर्वसाधारणबाट आएका गुनासो र विरोधका स्वरहरूका विषयमा, या भनौ उखु किसानका मर्काका विषयमा, अथवा एनसेलको चाहिँ कर छलीको चाहिँ प्रकरणका विषयमा, ठूला ठूला चाहिँ कतिपय निरूपण हुन नसकेका मुद्दाहरूका विषयमा यो केन्द्रीय कमिटी बैठकले सरकारलाई के स्पष्ट निर्देश गर्न सक्ने अपेक्षा गर्न सकिन्छ?
हामी यति बेला जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादको बाटोतर्फ अगाडि बढ्दैछौ, समाजवाद उन्मुख भएर अगाडि जान खोज्दैछौ। यो बेलामा हामीले सुशासन कायम गर्न सकेनौ भने समाजवादतर्फ होइन कतै पनि अगाडि बढ्न सकिँदैन। त्यसो हुनाले सुशासन अहिलेको अत्यन्त महत्वपूर्ण प्राथमिकता हो। हामीसँग यति ठुलो निजामती कर्मचारीहरूको पंक्ति छ, हामीसँग यत्रो ठुलो प्रहरीहरूको पंक्ति छ, सशस्त्र प्रहरीको पंक्ति छ, हामीसँग नेपाली सेना छ। यत्रो ठुलो जुन पंक्ति हो, यो पंक्ति भनेको नेपाल राष्ट्रलाई सही ढंगले अगाडि बढाउने एउटा ठुलो शक्ति हो। त्यो शक्तिलाई ठिक ढंगले रूपान्तरित गर्ने, त्यो शक्तिलाई ठिक ढंगले परिचालित गर्ने काम एउटा ठुलो हर्कुलियन टास्कको रूपमा हाम्रा सामु रहेको छ। सरकारले त्यस पंक्तिलाई राम्ररी परिचालन गर्नुपर्छ र सुशासन कायम गर्नुपर्छ। भ्रष्टाचारलाई जिरो टोलरेन्स भनेर हामीले भनेकै छौँ, र त्यो ढंगले अगाडि लानुपर्छ। पार्टी केन्द्रीय कमिटिको जो बैठक बसिरहेको छ, यो बैठकले यो कुरालाई गम्भीरतापूर्वक ध्यान दिनेछ। हामी राष्ट्रव्यापी रूपमा एकातिर विकास र निर्माणका कुराहरू अगाडि बढिरहेका छन्। खरबौंको बजेट प्रवाहित भइरहेको छ, र त्यो खरबौंको बजेट प्रवाहित भइरहेको बेलामा वास्तवमा निट एन्ड क्लिन छ कि छैन त, पारदर्शिता छ कि छैन त, त्यसलाई ठिक ढंगले बजेट लगानी भइरहेको छ कि छैन त, त्यसका आँखाहरू त केन्द्रीय कमिटिले जताततै हेरिरहेको छ, जताततै देखिरहेको छ। त्यसकारणले केन्द्रीय कमिटिका बैठकमा यी कुराहरूको बारेमा पनि छलफल हुनेछ र पार्टीलाई दिग्दर्शन स्वाभाविक रूपले केन्द्रीय कमिटिले गर्नेछ। हामीले भ्रष्टाचारलाई न्यूनीकरण नगरिकन, सकेसम्म यसलाई उन्मूलन नगरिकन सोसाइटीलाई अग्रगामी दिशामा अगाडि बढाउनै सक्दैन।
धेरै धन्यवाद छ जलनाथ खनालजी. आजलाई समय यति नै रह्यो. बेला बेलामा यहाँसँगको सम्वाद रेडियो नेपालमा जारी नै रहनेछ. यहाँको समय र यहाँको विचारको लागि धेरै धन्यवाद. आदरणीय श्रोताहरू, अन्तर सम्वादको आजको निर्धारित समय सकियो. हामी समसामयिक राजनीति र पार्टीका गतिविधि र विशेष गरी आजदेखि शुरू हुने केन्द्रीय कमिटिको दोस्रो बैठकको सन्दर्भमा कुराकानी गरिरहेका थियौं नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री छलनाथ खनालसँग. प्राविधिक साथीलाई धन्यवाद ज्ञापन गर्दै म हरिशरण लामिछाने पनि बिदा चाहन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.